الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله
الصلاة والسلام عليك يا رسول الله
وعلى آلك وأصحابك يا حبيب الله
وعلى آلك وأصحابك يا حبيب الله
الصلاة والسلام عليك يا نبي الله
الصلاة والسلام عليك يا نبي الله
وعلى آلك وأصحابك يا نور الله
وعلى آلك وأصحابك يا نور الله
ہمارے پیارے آقا مدینہ والے مصطفیٰ صلی اللہ تعالی علیہ وسلم پر درود و سلام پڑھنے کے فضائل و برکات میں بے شمار روایتیں منقول ہیں. ایک روایت کا مفہوم ہے کہ جو شخص صبح اور شام تین تین مرتبہ درود پاک پڑھے گا اللہ تبارک و تعالی اس کے اس دن اور رات کے گناہوں کو بخش دے گا. صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ تعالی علیہ وسلم. ایک مرتبہ دعوت اسلامی کا مدنی قافلہ کسی مقام پر پہنچا. مبلغ دعوت اسلامی نے وضو غسل کے مسائل بیان کیے. جب حلقے کا اختتام ہوا تو ایک بڑی عمر کے شخص کو روتے ہوئے دیکھا گیا. جب اس سے وجہ دریافت کی گئی کہ آپ کیوں رو رہے ہیں تو اس نے اس طرح کی گفتگو کی کہ میں اپنی سابقہ زندگی پر رو رہا ہوں کہ آج کے اس مدنی حلقے میں جو سیکھنے سکھانے کا حلقہ تھا غسل سے متعلق وضو وغیرہ سے متعلق جو مسائل بیان کیے گئے تو میرے علم میں اضافہ ہوا اور میں یہ سمجھتا ہوں کہ اتنی لمبی زندگی میں میں نے نہ جانے کتنی مرتبہ بغیر درست طہارت کے نمازیں ادا کی ہوں گی. کیونکہ بہت ساری ایسی بنیادی باتیں تھیں جو مجھے آج پتہ چلی اور وہ ایسی بنیادی باتیں ہیں کہ جن کی وجہ سے جن میں غلطی کرنے کی وجہ سے میری عبادات ناقص ہو گئیں. اب میں اس پر افسوس کر رہا ہوں اور مجھے رونا آ رہا ہے. میرے پیاروں میٹھے اسلام بھائی اور مدنی چینل کے ناظرین, واقعی حقیقت ہے کہ ہم میں سے ایک بڑی تعداد کو طہارت کے بنیادی مسائل معلوم نہیں ہوتے اور وہ اپنی زندگی کا ایک بڑا حصہ اسی حالت میں گزارتے چلے جاتے ہیں یہاں تک کہ دنیا سے رخصت ہو جاتے ہیں. وضو غسل اور دیگر جو بنیادی مسائل ہیں ہر مسلمان کے لیے ان کا سیکھنا لازم اور ضروری ہے. دعوت اسلامی کے مدنی ماحول کی ایک برکت یہ بھی ہے کہ ہمیں اپنی ضرورت کے جو ضروری مسائل ہیں وہ سیکھنے کا اور سمجھنے کا موقع ملتا ہے. اللہ تبارک و تعالی ہمیں علم دین سیکھنے کا جذبہ نصیب فرمائے. سوالات کی طرف بڑھتے ہیں. حضور یہ ارشاد فرمائیے کہ بعض لوگ جب وضو کے دوران کلی کرتے ہیں تو اس میں بے احتیاطی برتتے ہیں. دیکھنے میں آتا ہے کہ بس منہ میں پانی ڈالا اور پھر باہر نکال دیا, منہ کے اندر ذرات ہیں نہیں ہیں, کھانے کے ذرات اٹکے ہوئے, اس کی طرف ان کی زیادہ توجہ نہیں ہوتی. اگر ایسا معاملہ کسی کے ساتھ درپیش ہو, بے احتیاطی کے ساتھ کلی کرتا ہو, تو اس کے بارے میں کیا حکم ہوگا؟
پہلی بات تو یہ ہے کہ کلی اچھی طرح کرنی چاہیے, کہ کلی کرنا سنت ہے اور جو پانی ہے وہ پورے منہ کے اندر جانا چاہیے, ہر ہر جگہ ہر ہر گوشے پر پہنچنا چاہیے. کہ اگر اس کو ترک کریں گے تو سنت کا ترک ہوگا. اگر اچھی طرح جو ہے کلی کی جائے سنت کے مطابق تو ظاہر ہے کوئی چیز کوئی ذائقہ اندر نہیں رہے گا, اور اگر اچھی طرح کلی نہیں کی جاتی تو کوئی نہ کوئی چیز اندر رہنے کا اندیشہ ہوتا ہے اور اس کی اجازت نہیں ہے. حضرت سیدنا ابو ایوب انصاری رضی اللہ تعالیٰ عنہ سے روایت ہے کہ پیارے آقا صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے ارشاد فرمایا کہ کرامن کاتبین, یعنی جو اللہ تعالیٰ کے بزرگ فرشتے ہر شخص کے ساتھ ہوتے ہیں, ان پر اس سے زیادہ کوئی بات شدید نہیں ہوتی کہ جس شخص پر وہ مقرر ہیں وہ اس حال میں نماز پڑھے کہ اس کے منہ کے اندر کوئی چیز ہو. اسی طرح سیدی اعلیٰ حضرت رحمۃ اللہ تعالیٰ علیہ نے فتاوی رضویہ میں نقل فرمایا ہے کہ متعدد احادیث کے اندر اس قسم کا مضمون ہے کہ جب آدمی نماز پڑھتا ہے اور جب تلاوت کرتا ہے تو فرشتے اس کے منہ پر اپنا منہ رکھ لیتے ہیں،
سبحان اللہ،
اور جو کلمات اس کے منہ سے نکلتے ہیں وہ فرشتوں کے منہ میں چلے جاتے ہیں۔ اس وقت منہ کے اندر کوئی چیز ہو تو فرشتوں کو اتنی اعزا ہوتی ہے کہ کسی اور چیز سے نہیں ہوتی، تو لہٰذا جب بھی وضو کیا جائے اور اس میں کلی کی جائے تو اچھی طرح کلی کرنی چاہیے کہ کسی چیز کا کوئی ذائقہ، کوئی چیز منہ کے اندر نہ رہے۔
جزاک اللہ خیرہ، بالخصوص ہمارے وہ اسلامی بھائی جو پان کھانے کے عادی ہیں، چھالیا کھانے کے عادی ہیں یا کوئی بھی اسی طرح کی چیز کھانے کے عادی ہیں، تو چونکہ وہ ہر وقت ہی کھاتے پیتے رہتے ہیں اور بعض اوقات ایسا بھی ہوتا ہوگا کہ وضو کرنے کے بعد اب نماز میں کچھ وقت باقی ہے، اب منہ کے اندر کوئی چیز ڈال لی، اب نماز کے لیے بھاگتے ہوئے جا رہے ہیں تو بس تھوکنے کی نوبت ہی آتی ہوگی، تو ان کو بالخصوص غور کرنا چاہیے۔ اور جو ابھی روایت بیان کی گئی کہ تلاوت کے وقت جو فرشتے مائل ہوتے ہیں منہ پر منہ رکھ دیتے ہیں، لیکن اگر منہ میں کوئی ایسی شے ہو تو اس کی وجہ سے فرشتوں کو بہت زیادہ اذیت کا سامنا کرنا پڑتا ہے، تو یہ کتنی ایک بری بات ہے کہ ہماری وجہ سے اللہ تبارک و تعالیٰ کے جو معصوم فرشتے ہیں، ایک اتنی پیاری مخلوق ہے اللہ تبارک و تعالیٰ کی، انہیں اذیت پہنچتی ہے۔ تو اللہ تبارک و تعالیٰ ہمیں عقل سلیم نصیب فرمائے۔ پان گٹکا نہ بھی کھاتے ہوں، یہ تو ویسے ہی صحت کے لیے بھی نقصان دہ ہے، البتہ جب بھی کھانا کھائیں اس کے بعد اچھی طرح سے کلی کر لینا چاہیے، بالخصوص جب نماز کا وقت قریب ہو، نماز کے لیے آپ کو جانا ہے تو منہ کی اچھی صفائی ضرور کر لیا کریں، تو انشاءاللہ عزوجل نماز میں بھی خشوع خضوع نصیب ہوگا۔ ورنہ بعض اوقات ایسا بھی ہوتا ہے کہ منہ کے اندر کوئی ذرہ رہ گیا، اب نماز پڑھ رہے ہیں، اب وہ نماز کی طرف توجہ کم اور وہ جو ذرہ منہ کے اندر ہے اس کی طرف توجہ زیادہ ہوتی ہے، تو خشوع خضوع بھی اس بات سے بہت زیادہ متاثر ہوتا ہے۔ تو اللہ تبارک و تعالی ہمیں اپنے منہ کی تمام بدن کی اچھی صفائی رکھنے کی توفیق عطا فرمائے۔
صفائی کی ایک صورت جو ہے وہ مسواک بھی ہے،
سبحان اللہ،
کہ اگر اچھی طرح مسواک کی جائے تو منہ اچھی طرح صاف ہو جائے گا۔ مسواک بھی پیارے آقا صلی اللہ علیہ وسلم کی سنت ہے کہ اگر مسواک اچھی طرح کریں گے تو ساری چیزیں منہ سے نکل جائیں گی،
ظاہر ہے کہ اچھا ہی ہوگا۔ امیر علیہ سنت کا وہ رسالہ ہے نا پان گٹکے کے موضوع پر، غالب اس کا نام ہی پان گٹکا ہے، مکتبۃ المدینہ سے وہ حاصل کریں، آپ کو انتہائی اہم معلومات حاصل ہوں گی، بالخصوص میرے پان گٹکا کھانے والے اسلامی بھائی، اور اللہ نے چاہا اگر آپ نے اول تاخیر اس کا مطالعہ کیا تو آپ کی اگر ایسی عادت تھی تو وہ چھوٹ جائے گی، کیونکہ عمومی طور پر جو پان گٹکا کھانے کے عادی ہوتے ہیں ان کے دانتوں کی صفائی درست نہیں رہتی، عجیب و غریب قسم کا حال ہوتا ہے، جب بات کر رہے ہوتے ہیں تو بھی عجیب و غریب قسم کا حال ہوتا ہے، بعض اوقات تو سلام کا جواب بھی درست طور پر نہیں دے پاتے، اور سامنے والا کوئی بات کرے اب منہ اتنا بھرا ہوا ہوتا ہے، اتنا عجیب ہوتا ہے، تو وہ اب بیچارے منہ میں اتنا وہ لیکوڈ بھرا ہوتا ہے کہ اس کو پہلے تھوکنے جائیں گے پھر آ کے اس کی بات کا جواب دیں گے، تو کتنا ایک برا لگتا ہے، کوئی بھی مہذب آدمی اس شے کو جو ہے وہ پسند ہرگز نہیں کرتا۔ حضور یہ ارشاد فرمائیے کہ مسجد میں جماعت کے لیے جب جانا ہو تو بعض لوگوں کو دیکھا گیا ہے کہ جلدی جلدی کے اندر چونکہ وضو کیا ہوتا ہے اتنا وقت ان کے پاس نہیں ہوتا کہ وہ اپنے اعضاء کو اچھی طرح سے پہنچ لیں یا خود ہی اعضاء میں سے پانی ٹپکنا موقوف ہو جائے اور اسی حالت میں مسجد میں چلے جاتے ہیں، تو ایسی حالت میں مسجد میں جانا اس کے بارے میں کیا حکم ہے؟
وضو کرنے کے بعد اپنے تمام اعضاء سے قطروں کو نچوڑ لینا چاہیے، اور اگر صاف بھی کر لیا جائے تو درست ہے، البتہ صاف اتنا نہیں کرنا چاہیے کہ بالکل ہی تری ختم ہو جائے، تھوڑی سی تری برقرار رکھنی چاہیے کہ یہ تری جو تھوڑی بہت جسم پر رہ جاتی ہے اس سے بھی جو ہے وہ نام اعمال میں ثواب لکھا جاتا ہے،
ماشاءاللہ۔
البتہ بالکل صاف نہ کرنا اور قطرے جو ہے گر رہے ہیں اور اسی حالت میں مسجد میں چلے گئے تو اب فرش مسجد پر جو قطرات گریں گے، اس سلسلے میں علماء نے لکھا ہے کہ یہ مکروہ تحریمی ہے، یعنی قریب با حرام ہے، تو اگر کسی نے ایسا کیا ہو تو وہ توبہ بھی کرے اور آئندہ اس کی بھرپور احتیاط کرے کہ جتنی بھی جلدی ہو قطرات مسجد کے فرش پر نہیں گرنے چاہیے،
بالخصوص داڑھی والے اسلامی بھائی بھی، چونکہ داڑھی کے اندر گھنی ہے تو پانی کے قطرے جو ہے وہ ٹھہر جاتے ہیں۔
امیر علیہ سنت کو اکثر دیکھا ہے कि आप जब वुज़ू करते हैं, वुज़ू करने के बाद मस्जिद की तरफ आने लगते हैं तो अपनी चादर के साथ बिलखसूस दाढ़ी को अच्छी तरह साफ़ कर रहे होते हैं कि कोई कतरा जो है कोई ऐसा ना रह जाए जो मस्जिद में गिर जाए। तो अमीर अहले सुन्नत के इस जो है वो अमल से हम सबको जो है वो दर्स हासिल करना चाहिए, और बिलखसूस आपने अच्छी तवज्जो दिलाई है कि दाढ़ी के कतरात बिलखसूस साफ भी करें तो कोई ना कोई कतरा कहीं ना कहीं रह जाता है
जब तक के एहतमाम ना करें। जज़ाकल्लाहु खैरा। तो पानी के कतरे मस्जिद में टपकाना आपने सुना कि मकरूह है, तहरीमी है, इस पर गिरफ्त है, और अगर किसी से ऐसा सरजद हुआ हो तो तौबा करे और आइंदा के लिए अपना जहन बनाए कि कम अज़ कम इतना वक्त पहले वुज़ू कर ले ताकि तसल्ली के साथ वो नमाज की जो है वो तैयारी पूरी कर सके। अल्लाह तबारक व ताला हमें इन ख़ताओं से भी महफूज रहने की तौफीक अता फरमाए। रिकॉर्डेड कॉल की तरफ बढ़ते हैं, देखते हैं कि पहली कॉल में क्या सवाल है। सल्लू अलल हबीब सल्लल्लाहु तआला अला मुहम्मद सल्लल्लाहु।
जनाब मैं लाहौर तो बोल रहे हैं अमजद जी। सवाल है जी, वुज़ू करते हैं जो कपड़े तो चिट्टे पै जाते हैं कमीज पे ज्यादा, तो वास्ते की हुक्म है?
पंजाबी ज़ुबान में सवाल किया इस्लामी बहन और पूछ रहे हैं कि वुज़ू के दौरान कपड़ों पर जो छींटे पड़ जाते हैं बिलखसूस कमीज़ पर, तो उसके बारे में क्या हुक्म है?
एक छींटे तो वो होते हैं कि जो पानी नीचे गिर रहा है उसका कोई छींटा पड़ जाए, इसमें तो कोई हर्ज नहीं है। अलबत्ता अगर किसी उस पर कतरा गिरता है और वहाँ से जो है वो कमीज़ पर कपड़ों पर आता है तो इससे जो है वो कपड़ों को हत्तल इम्कान बचाना चाहिए। ये मुस्तहब है कि मुस्तामल पानी के बारे में वैसे उलमा के मुख्तलिफ अकवाल हैं, अगरचे अहनाफ के नज़दीक ये पाक है लेकिन क्योंकि इख्तलाफ है इसके पाक और नापाक होने के हवाले से, इसलिए अपने कपड़ों को इन छींटों से बचाना चाहिए,
हत्तल इम्कान बचाए
जी, जी।
लेकिन अगर पड़ जाए तो वो नापाक नहीं है।
हाँ, कोई
हरज की बात नहीं है। एक बात बहुत ज्यादा मशहूर है लोगों में वजू टूटने के हवाले से कि अगर खंजीर का नाम ले लिया जाए तो कहते ओ हो तुम्हारा तो वुजू टूट गया, और बहुत इसको जो है वो सख्त जो है वो समझा जाता है, तो क्या ये बात दुरुस्त आवाम में मशहूर है?
खंजीर नजसुल आयन है, मगर इसकी नजासत से ये मुराद नहीं है कि इसका अगर नाम लिया जाए तो जो है वुजू टूट जाएगा। अल्लाह तबारक व तआला ने कुरान पाक में चार मकामात पर खंजीर का लफ्ज़ इस्तेमाल फरमाया। जहाँ खंजीर की हुरमत बयान की तो उन मकामात पर जो है खंजीर का लफ्ज़ इस्तेमाल फरमाया, सबसे पहले सूरह बकरा में, दूसरे मकाम पर जो है सूरह मायदा, और एक और मकाम सूरह अनआम में, और चौथी जगह सूरह नहल में। तो कुरान पाक में चार मकामात पर उस खंजीर की हुरमत को बयान करते हुए लफ्ज़ खंजीर इस्तेमाल फरमाया। तो अगरचे खंजीर नजसुल आयन है मगर इसकी नजासत से ये मुराद नहीं कि आपने इसका नाम लिया तो जो है इसका आपका वजू टूट जाएगा।
अगर ऐसा हो फिर तो तिलावत जो करने वाला है, जैसे आपने तवज्जो दिलाई कि चार मकामात पर है कुरान के अंदर, कुरान की तिलावत नमाज में है, अब वही जहाँ पर खंजीर की हुरमत का बयान है नमाज के अंदर उसने अगर तिलावत कर ली तो मामला बहुत मुश्किल हो जाएगा।
अगरचे इसकी नजासत ही नजासत नजसुल आयन है, सैयद आला रज़ी अल्लाह तआला फरमाते हैं कि इसका हर जुज़्व बदन ऐसा नापाक है कि असलन तहारत की सलाहियत ही नहीं रखता।
सही,
तो मुराद इससे ये नहीं कि अगर ज़बान से हमने इसका नाम लिया तो हमारी ज़बान नापाक हो जाएगी या हमारा वज़ू टूट जाएगा, ये बात गलत मशहूर है। अगरचे कि खंजीर जो है नजसुल आयन है, इसका भी किसी तरह भी इससे इंतफा हम नहीं कर सकते।
जज़ाकल्ला। मेरे मदनी चैनल के नाज़रीन, अगर आप में से किसी के जहन में गलत फहमी थी तो उम्मीद है कि दूर हो गई होगी। अगरचे के नजसुल आयन है लेकिन इसका नाम लेने से वज़ू पर कुछ असर नहीं होता। जो इसी से मुतालिक एक और सवाल ये है कि बाज़ोकात गुसल करते हैं लोग और उसके फौरन बाद नमाज के लिए चले जाते हैं, तो क्या उसी के साथ ही वुज़ू भी उनका हो गया या अलग से वुज़ू करना जो है वो ज़रूरी होगा?
गुसल किया तो बिल्कुल अंडरस्टूड है कि गुसल के दौरान जो है आज़ाए वुज़ू पर पानी बहेगा, तो जब वुज़ू नाम ही इनका इसका है कि जो मखसूस आज़ा वज़ू में धोना है उन पर पानी बह जाए, तो जब उन पर पानी बह गया तो वज़ू भी हो गया। और सुन्नत के मुताबिक गुसल करेंगे तो उसमें जो तरतीब मौजूद है वो यही है कि पहले जो है आज़ाए वज़ू को धोया जाए, वज़ू जैसा वज़ू किया जाए, फिर उसके बाद जो है गुसल किया जाए। तो अब आपने गुसल किया और उसके बाद कोई हदस वाक़ ना हुआ, یعنی کوئی ایسی چیز واقع نہ ہوئی جس سے وضو ٹوٹ جاتا ہے. تو آپ باوضو ہیں, باغسل ہیں, اسی غسل سے اور اس وضو سے آپ جو ہے نا کوئی نماز بھی پڑھ سکتے ہیں.
نماز پڑھ سکتے
جی ہاں,
وضو ہو گیا,
وضو آپ کا ہے, غسل آپ نے کر لیا تو اعضائے وضو پہ پانی بہ گیا. جب اعضائے وضو پہ پانی بہ گیا تو وضو بھی انڈرسٹوڈ ہو گیا. امیر السنہ دامت برکاتہ مالیہ نے اپنے رسالے میں بھی نقل فرمایا کہ غسل کے لیے جو وضو کیا وہی کافی ہے, خواہ برانا نہ ہے. اب غسل کے بعد دوبارہ وضو کرنا ضروری نہیں.
جزاک اللہ. تو غسل کیا تو وضو بھی جو ہے اس کے ضمن میں ہو گئے, اب دوبارہ کرنے کی حاجت نہیں.
لوگوں میں غلط فہمی ہے کہ اگر برہنا یعنی ننگے بدن جو ہے وہ غسل کرتے ہیں تو شاید وضو کرنا پڑے گا, جبکہ ایسا نہیں ہے. برہنا اگر آدمی غسل کرتا ہے تو جیسے انہوں نے ارشاد فرمایا کہ اس سے بھی جو ہے وہ نماز وغیرہ پڑھی جا سکتی ہے, در حقیقت اس کا وضو ہے. برہنا ہونے کا یعنی اس کے ساتھ کوئی تعلق
نہیں. بس وہ کم علمی کی وجہ سے بعض اوقات آسانی ہوتی ہے لیکن اپنے اوپر دشواری کو لوگ جو ہے وہ مسلط کر لیتے ہیں. اور دوسرا جہالت کا ایک بڑا نقصان یہ بھی ہوتا ہے کہ بعض اوقات اپنے تئیں آسانی سمجھتے ہیں جبکہ شریعت نے وہاں پر سختی کا حکم دیا ہوتا ہے. تو اللہ تبارک و تعالی ہمیں علم دین حاصل کرنے کا جذبہ نصیب فرمائے تاکہ جہاں پر جتنی ہمارے لیے آسانی ہے اتنی ہم آسانی سے فائدہ اٹھائیں, اور جہاں پر شریعت مطہرہ نے ہمیں منع کا حکم دیا ہے, سختی کا حکم دیا ہے, وہاں پر اسی کے مطابق ہم سختی کا جو ہے وہ برتاؤ کرنے میں کامیاب ہو سکیں. وضو ٹوٹنے کے اسباب میں سے خون کا بہنا بھی ہے کہ اگر کسی کا خون نکل کر بہ جائے تو وضو ٹوٹ جائے گا. یہاں پر ایک سوال یہ پیدا ہوتا ہے کہ اگر کوئی شخص مثال کے طور پر زخم ہوا, اب وہ خون ابھی بہا نہیں تھا کہ اس نے صاف کر لیا, پونچھ لیا, اب دوبارہ نکلا, اس نے دوبارہ اس کو پونچھ لیا, یعنی اتنا اس نے بہنے نہ دیا, پونچھتا رہا لیکن بار بار اس کا خون نکلا, تو اگر بار بار اس نے نکلنے پر پونچھ لیا تو اب کیا وضو ٹوٹ جائے گا یا باقی رہے گا؟
اس پر اسے غور کرنا پڑے گا کہ اگر یہ اس خون کو بار بار صاف نہ کرتا تو یہ بہہ جاتا, پھر تو وضو ٹوٹ جائے گا.
صحیح.
اور اگر ایسا نہیں ہے کہ بار بار پونچھ رہا ہے لیکن اگر جو ہے وہ بار بار نہ پونچھتا تو نہ بہتا, تو اب وضو نہیں ٹوٹے گا.
مقدار پر غور کیا
جی, مقدار
یعنی پونچھنے سے کوئی اثر نہیں ہے. اگر حقیقت میں اتنا تھا کہ اگر نہ پونچھتا تو ٹوٹ جاتا تو ٹوٹنے کا حکم ہوگا, ورنہ ٹوٹنے کا حکم نہیں ہوگا. تھوک کے اندر بھی کبھی جو ہے وہ خون آ جاتا ہے. عمومی طور پر تو زخم وغیرہ لگنے کے بارے میں سنتے رہتے ہیں لیکن بعض اوقات تھوک کے اندر بھی جو ہے وہ خون آ جاتا ہے. بعض اوقات مسوڑے کسی کے سوائلنگ ہوتی ہے تو وہ کوئی سیب کھا رہے ہیں, کوئی ایسی شے کھا رہے ہیں, یا کھانا کھاتے ہوئے بھی جو ہے وہ خون آ جاتا ہے. تو اب کیسے حکم لگایا جائے گا کہ اس کا وضو ٹوٹ گیا یا نہیں ٹوٹا, اس کے بارے میں کیا وضاحت ہے؟
اس میں تھوک میں خون آنا تو اس سے وضو ٹوٹنے کی صورت یہ ہے کہ غلبہ اگر خون کا ہے
جی
تو وضو ٹوٹنے کا حکم دیا جائے گا.
غلبے کی کیا
غلبے کی ہوگی؟ صورت جو پہچان بیان کی ہے وہ یہ کہ اگر تھوک سرخ ہو گیا تو اب یہ کہا جائے گا کہ تھوک پر خون غالب ہے.
صحیح.
اور اگر تھوک زرد ہے تو ابھی یہ کہا جائے گا کہ ابھی تھوک غالب ہے, ابھی خون غالب نہیں ہے. تو جب خون کا غلبہ شمار کیا جائے گا تو اس وقت جو ہے وضو کے ٹوٹنے کا بھی حکم دیا جائے گا. اب یہ جب وضو کے ٹوٹنے کا حکم دیا جائے گا جس سے یعنی ایسا تھوک ملا ہوا خون یا جس میں تھوک میں خون مل گیا ہے تو جس سے وضو ٹوٹنے کا حکم دے دیا گیا, تو اب یہ تھوک بھی ناپاک ہے اور اس سے بچنا بھی ضروری ہے. امیر سنت دامت برکاتہ مالیہ یہاں ذہن دیتے ہیں کہ اگر آپ نے گلاس سے جو کلی کی اور آپ کے تھوک میں جو خون شامل تھا, جی اس طرح کا خون جس سے وضو ٹوٹنے کا حکم دیا جائے, تو اب اگر آپ نے یہ گلاس منہ کو لگایا تو گلاس بھی نجس ہو جائے گا, جو پانی اس کے اندر ہے وہ بھی ناپاک ہو جائے گا. تو اس وقت احتیاط یہی کیجیے کہ کلی ہاتھ میں پانی لے کر اور چلو کے ذریعے جو ہے کلی کیجیے, اور پھر کلی گرانے میں بھی احتیاط کیجیے کہ کپڑوں پر یا اعضائے بدن پر جو پانی نہ گرے. امیر اس نے یہاں ایک کڑھن اپنی رسالے میں فرماتے ہیں کہ کاش کہ جہاں ہم اتنی آسائش اپنے مکانات کی کرتے ہیں وہاں ایک وضو خانہ بھی جو ہے بنایا جائے سن طریقے کے مطابق, جس میں با آسانی جو ہے وضو کیا جائے. بعض لوگ بعض اسلامی بھائی جو ہیں بیسن وغیرہ پہ وضو کرتے ہیں, تو اس طرح کھڑے ہو کر وضو کرنا خلاف سنت بھی ہے, تو ہم وہاں وضو خانہ ایک بنائیں تاکہ جو ہے اس وضو پہ وضو خانے پہ ہم سنت کے مطابق جو ہے وضو کر سکیں. اور اس سے جو ہوگا یہ ہوگا کہ اگر بعض اوقات ہمارے منہ سے خون وغیرہ بھی نکلا تو بآسانی ان شاء اللہ تعالیٰ بچت بھی ہو جائے گی.
بہت اچھا امیر سنت نے وہ طریقہ بیان کیا ہے, بارہا آپ توجہ بھی دلاتے رہتے ہیں. جیسے آپ نے فرمایا کہ وضو خانہ ہو اور پھر اس کی سلوپ جی بنتی ہے جہاں پر پانی کی دھار نے گرنا ہوتا ہے, وہ بہت دیکھ بھال کر اور درست طور پر بنائی جائے
جی
اور وضو خانے کی جو ڈرین ہے جہاں سے پانی جو ہے وہ گزر کے جاتا ہے وہ بھی ایسی سموت اچھی ہو کہ وہاں پر پانی رکے نہیں. ورنہ جیسے کہ آپ نے ابھی بیان کیا کہ منہ میں اتنا خون آیا کہ تھوک پر غالب ہو گیا جس سے وضو ٹوٹ جائے گا
جی جی,
تو اب وہ تھوک بھی جو ہے ناپاک ہو گیا. اب وہ پانی کھڑا ہوا ہے, اب کھڑے پانی کے اندر کم مقدار کے اندر اب اس کے اندر تھوک ڈال دیا, اب وہ پانی بھی ناپاک ہو گیا. اب اس پہ جو قطرے اگر چھینٹے جو اڑ کر آئیں گے تو جہاں جہاں گریں گے وہ بھی ناپاک ہو جائے گا. تو کیا ہی اچھا ہو کہ ہم پہلے سے احتیاط کریں. اور یہ امیر علیہ سنت کا جذبہ ہے. اور الحمدللہ دیکھا ہے کہ بہت سارے اسلامی بھائی جب اپنا گھر بناتے ہیں یا گھر نیا نہیں بناتے, پہلے سے گھر تھا, اب امیر علیہ سنت نے ذہن دیا تو اپنے گھر میں ایک یا دو نل کا ضرورتاً وضو خانہ الگ سے بناتے ہیں. بہت اچھی بات ہے, جتنا اہتمام کریں گے نیکی کے کام کے لیے اتنا ہی زیادہ انشاءاللہ عزوجل ہمیں ثواب بھی ملے گا. تو میرے مدنی چینل کے ناظرین, کیا ہی اچھا ہو کہ آپ بھی نیت کر لیں کہ گھر میں الگ سے جگہ پر وضو کے لیے ایک جگہ مقرر کر دی جائے, ایک نل لگا لیں, دو نل لگا لیں حسب ضرورت, اور اس جگہ کو پاک صاف ستھرا رکھیں اس نیت کے ساتھ کہ میں نماز کے لیے یہاں پر وضو کروں گا. سب گھر والے وہاں پر وضو کریں تو انشاءاللہ عزوجل اس سے خشوع خضوع بھی حاصل ہوگا, جگہ کا پاک رکھنا بھی آسان رہے گا. ورنہ جہاں پر استنجا خانہ اور وضو خانہ ایک ساتھ ہوتا ہے, نل ایک ہی ہوتا ہے جہاں پر جو ہے وہ قریب ہوتا ہے جہاں پر وضو کرتے ہیں, تو وہاں پر بعض اوقات جو ہے وہ نجاست میں پڑنے کی صورت جو ہے وہ ہو سکتی ہے. تو اللہ تبارک و تعالی ہمیں جذبہ نصیب فرمائے, جہاں ہم دیگر چیزوں میں اتنی احتیاط کرتے ہیں اور اتنا زیادہ اہتمام کرتے ہیں کہ سونے کا کمرہ الگ, تو کھانے کا الگ, تو بیٹھنے کا الگ, تو مہمان کے ساتھ بیٹھنے کا الگ, جرنل بیٹھنے کا الگ, اتنی ساری چیزوں کا اہتمام کرتے ہیں, تو کیا ہی اچھا ہو کہ وضو خانہ, وضو کی جگہ بھی ہمارے گھر کے اندر الگ سے ہو تاکہ اس کو صاف رکھنا آسان ہو اور ہم اچھے انداز پر اپنا وضو جو ہے وہ کر سکے, بجا لا سکیں. اللہ تبارک و تعالی ہمیں اس بات کا جذبہ نصیب فرمائے.
یہ مکتبۃ المدینہ نے جو رسالہ شائع کیا ہے وضو کے حوالے سے,
ماشاءاللہ وضو کا طریقہ,
وضو کا طریقہ, اس کے آخر میں جو ہے جو پچھلا پیج ہے اس پر یہ نقشہ بھی دیا ہوا ہے کہ وضو کس طرح, وضو خانہ کس طرح گھر میں بنانا چاہیے,
پوری اس کی کیلکولیشن دی ہوئی ہے
جی
کہ سیٹ جو ہے وہ نل سے کتنا دور ہو, نل کتنا اونچا ہونا چاہیے, بہت ایک اسٹینڈرڈ سائز پر جو ہے وہ بیان کیا گیا ہے. اچھی توجہ دلائی ہمارے اسلامی بھائی نے, اس رسالے کو حاصل کرنے کی بھی نیت فرما لیں, بلکہ نماز کے احکام نامی کتاب حاصل کریں, اور یہ وضو کا طریقہ الگ سے رسالہ بھی ملتا ہے, آپ اس کو بھی حاصل کریں, اور اس میں انشاءاللہ عزوجل آپ کو گھر میں جو وضو خانہ بنانا ہے اس کا نقشہ بہت اچھے انداز پر جو ہے وہ مل جائے گا. امیر سنت کا مجرب ہے اور اس کو بہت غور و خوض کے بعد جو ترتیب دیا گیا ہے. اللہ تبارک و تعالی ہمیں عمل کرنے کا جذبہ نصیب فرمائے. مزید ریکارڈڈ کالز بھی ہمارے پاس ہیں, آئیے چلتے ہیں اگلی کال کی طرف. صلو علی الحبیب
صلی اللہ تعالی علی محمد.
سر یہ بتایا جا رہا ہے نا کہ وضو کیسے ٹوٹتا ہے, اگر الٹی آ جائے روزے کی حالت میں تو وضو روزہ ٹوٹ جائے گا,
تو الٹی کے بارے میں پوچھ رہے ہیں, اس کے بارے میں کیا حکم ہوگا؟
الٹی جسے اردو میں کہ کہا جاتا ہے, تو اس حوالے سے اگر کوئی کسی کو منہ بھر کر کہ آتی ہے تو اگر خود بخود آ جاتی ہے تو پھر تو روزہ نہیں ٹوٹے گا, البتہ اس سے وضو ٹوٹ جائے گا.
روزہ نہیں ٹوٹے گا, وضو ٹوٹ جائے گا.
اور اگر وہ خود لیتا ہے یعنی خود کہ کرتا ہے تو اس میں پھر دو صورتیں ہوں گی کہ وہ منہ بھر کر ہے. اب علماء نے منہ بھر کر کی بھی تعریف بیان کی ہے کہ آدمی بلا تکلف اس کو نہ روک سکے, تو اگر منہ بھر کر ہے اور وہ خود لیتا ہے تو اس سے پھر روزہ بھی ٹوٹ جائے گا. اور اس میں بھی شرط ہے کہ وہ پیلے پانی کی ہو, خون کی ہو, کھانے کی ہو, اگر صرف بلغم کی ہے تو اس سے روزہ نہیں ٹوٹے گا. لیکن جو وضو ہے وہ خود کی ہے یا آ گئی ہے, دونوں صورتوں میں وضو ٹوٹ جائے گا.
جزاک اللہ. एक और सवाल है हमारे पास, हो सकता है कहीं पर ये ऐसा हो, लोग समझते हों कि औरत अगर घर से बाहर निकल जाए तो वुजू टूट जाता है, क्या ये दुरुस्त है बात?
ऐसी कोई बात नहीं है कि अगर औरत घर से बाहर निकलती है तो वुजू टूट जाता है। बिल्कुल, जो वुजू के टूटने की जितनी भी फुकहा ने चीज़ें बयान की हैं उसमें से ये चीज़ नहीं है।
ऐसे ही बरहना हो गया कोई शख्स, अब कपड़े तब्दील करते वक्त भी बरहना हो गया या किसी और सबब से हो गया, तो ये बात भी लोगों में पाई जाती है कि इससे भी वुजू टूट जाता है, क्या ये बात दुरुस्त है?
फतावा रज़विया शरीफ में सैयद आला हज़रत रज़ियल्लाहु अन्हु से इसी तरह का एक सवाल हुआ, आप रज़ियल्लाहु अन्हु ने इरशाद फरमाया लगे कि सितर खुलने या देखने से वुजू जाना कि अवाम की ज़बान ज़द है, महज बेअसल है। उलमा ने सितर औरत को आदाब वुजू से गिना, अगर कशफ से वुजू जाता यानी आज़ाए वुजू के खुलने से वुजू जाता तो फ़राइज़ वुजू से होता,
यानी जब वुजू करें तो आदाब में से है कि उस वक्त बरहना ना हो।
जी हाँ,
सितर ढंपा हुआ हो आदाब में से।
मिले सुन्नत दामत बरकातुम अलैह ने इसको अपने रिसाले में नकल फरमाया, फरमाया कि अवाम में मशहूर है कि घुटना या सितर खुलना या अपना या पराया सितर देखने से वुजू टूट जाता है, ये बिल्कुल गलत है। मजीद फरमाता है कि हाँ, वुजू के आदाब से है कि नाफ से लेकर दोनों घुटनों समेत सब सितर छुपा हुआ हो, बल्कि इस्तंजा के बाद फौरन ही छुपा लेना चाहिए, और बग़ैर ज़रूरत सितर खुला रखना मना और दूसरों के सामने सितर खुलना हराम। बहरहाल, सितर का खुलने से वज़ू टूटना ये बात गलत है और ये आदाब वज़ू से है कि सितर को ढांप के रखा है।
जज़ाकअल्लाह। रिकॉर्डेड कॉल की तरफ बढ़ते हैं। सल्लु अलल हबीब सल्लल्लाहु तआला अला मुहम्मद सल्लल्लाहु।
मैं आबद हुसैन अतारी जर्मनी हैम्बर्ग सिटी से अर्ज कर रहा हूँ। मेरा एक सवाल जो है हजूर, पहले से ना इनके जिस्म पे वो एक टैटूइंग करते हैं जिस्म के ऊपर, वो ना क्या इसको बोलते हैं कि वो ना कलर सा ना पेंट करवाते हैं अपने जिस्म के अंदर ना, तो वो करवाया तो अभी तो मुझे पता चला कि उससे वजू भी नहीं होता, गुसल भी नहीं होता, तो अब उसका क्या करना है, क्या करना है?
सवाल जो ये पूछना चाह रहे हैं, जो मैं समझ सका कि वो जो जिस्म के अंदर नक्शो निगार बनाते हैं और उसके अंदर रंग भरते हैं, बाद अवकात सुरमा वगैरह भी भरने के मनाजिर देखे जाते हैं, तो क्या उससे वुजू गुसल पे कोई असर पड़ता है? भर लिया आप क्या करें?
सबसे पहले बात तो ये अर्ज़ करूँगा कि ये भरना जो है, नक्शो निगार करना जिस्म पर, ये नाजायज़ व हराम है, और हदीस पाक में ऐसे लोगों पर लानत का लफ्ज़ आया है, और अगर किसी ने ऐसा किया है तो उसे चाहिए कि वह तौबा करे, और उन्हें चाहिए कि अगर ऐसा उनका जहन बना हो तो ये काम हरगिज़ ना करें, और अगर किसी ने कर लिया हो तो ये इनकी गलत फहमी है, गुसल और वुजू पर इसका कोई असर नहीं होता, बिल्कुल गुसल और वुजू हो जाता है,
हो जाता है। जज़ाकअल्लाह, आपने अच्छी मसले की तरफ तवज्जो भी दिलाई। सिर्फ इनके यहाँ नहीं होगा बल्कि यहाँ भी देखा जाता है, और बाद अकवाम के अंदर तो राइज है, छोटे बच्चों के भी माथे पर बाजू पर जो है वो इस तरह के नक्शो निगार बनाते हैं, तो इसकी हरगिज़ शरीयत में इजाज़त नहीं है। अल्लाह तबारक व ताला ने इंसान को बेहतरीन शक्ल में पैदा किया है, इंसान को उसी पर अपने आप को बाकी रखना चाहिए और एहसास कमतरी का शिकार नहीं होना चाहिए। शायद ये एहसास कमतरी का शिकार होते होंगे, अब बेल बूटे बनना बनाना या नक्शो निगार तो ये कपड़ों पर बनाए जाते हैं या दीवारों पर बनाए जाते हैं, इंसान का जिस्म इस काम के लिए थोड़ी है। इंसान को अल्लाह तबारक व ताला ने अच्छी ही सूरत में तख्लीक़ फरमाया है, अब उसके अंदर इस तरह की तब्दीली करना तो ये बहुत बेवकूफ़ाना जो है वो अमल है, अजीब व गरीब किस्म के। बाज तो वो सुई के ज़रिए जो है वो अंदर उसको चिबो चिबो कर वो सुरमे को अंदर डालते हैं, बाज़ औक़ात जो है वो जिस्म के ऊपर भी नक्शो निगार बनाते हैं, तो ऐसा हरगिज़ नहीं करना चाहिए, इसके अंदर शरीयत के अंदर जो इसकी इजाज़त नहीं। अलबत्ता जो मसाला वुज़ू गुसल के हवाले से था वो आपने सुन लिया कि वुज़ू गुसल पर इसकी वजह से कोई असर नहीं पड़ता। हुज़ूर, ये इरशाद फरमाइए कि बाद अवकात नमाज के इंतज़ार में नींद आ जाती है, वुज़ू किया हुआ था लेकिन नमाज के इंतज़ार में बैठे हैं तो नींद आ जाती है और झोंके भी आते हैं, बाद अवकात बंदा गिर भी जाता है, मुख्तलिफ़ सूरतें होती हैं, तो अगर इस तरह की कैफियत किसी के साथ दरपेश हो तो क्या उसका वुज़ू टूट जाएगा या बाकी रहेगा?
इस सिलसिले में अमीर अहले सुन्नत बानी दावत इस्लामी हज़रत अल्लामा मौलाना अबू बिलाल मोहम्मद इलियास अत्तार कादी मददुल्लाह अलैह ने अपनी किताब नमाज के अहकाम में दो शर्तों का बयान किया है कि नींद से वुज़ू टूटने की दो शर्तें हैं। नंबर एक, دونوں سرین اچھی طرح جمے ہوئے نہ ہوں، اور دوسری شرط کہ ایسی حالت پر سویا جو غافل ہو کر سونے میں رکاوٹ نہ ہو۔ جب دونوں شرطیں جمع ہوں، یعنی سرین بھی اچھی طرح جمے ہوئے نہ ہوں، نیز ایسی حالت میں سویا جو غافل ہو کر سونے میں رکاوٹ نہ ہوں، تو ایسی نیند وضو کو توڑ دیتی ہے، اور اگر ایک شرط پائی جائے اور دوسری نہ پائی جائے تو وضو نہیں ٹوٹے گا۔ جب عام جو سوال کیا گیا ہے اس میں ہے کہ مسجد میں آئے اور بیٹھ کر جھونکے آنا شروع ہو گئے، تو عموماً لوگ یا تو چار زانوں ہو کر بیٹھتے ہیں یا دو زانوں ہو کر بیٹھتے ہیں، تو یہ چوکڑی مار کر یعنی چار زانوں ہو کر بیٹھنا یا دو زانوں اتحیات کی حالت میں بیٹھنا، تو اگر سرین جمے ہوئے ہیں اور ایسا نہیں سویا جیسے لیٹ کر آدمی سو جائے غافل ہونے کی صورت بن جاتی ہے، ایسی نہ ہو بیٹھا ہوا ہے، تو اس سلسلے میں وضو نہیں ٹوٹے گا جب تک کہ وہ نیند کا اس پر اتنا غلبہ نہ ہو جائے کہ وہ گر جائے۔
صحیح،
اگر اتنا اس پر غلبہ ہو جاتا ہے وہ گر جاتا ہے تو اب وضو ٹوٹ جائے گا،
گرنے پر ٹوٹے گا۔ اور سرین جمی ہوئی ہیں لیکن جھٹکے لے رہا ہے، بعض وقت یوں گردن سے جھٹکے لے، پھر وہ گرتا نہیں ہے تو نہیں ٹوٹے گا۔ یہ مسئلہ تو بہت ساروں کے ساتھ جو ہے وہ ہوتا ہے، خطبے کے دوران بھی نیند آ جاتی ہے، توجہ ہوتی نہیں ہے، اچھا عربی سیکھنے کا جذبہ بھی نہیں، اور معنی اور مفہوم کی طرف جو ہے وہ توجہ نہیں ہوتی، جمعہ کا خطبہ چونکہ کچھ طویل ہوتا ہے اس دوران بھی نیند آ جاتی ہے، اسی طرح بیان سن رہے ہوتے ہیں اس دوران بھی نیند آ جاتی ہے۔ تو نیند کے مواقع بہرحال کثیر ہیں۔ تو دو شرطیں بیان ہوئیں، اگر ان دونوں کا اجتماع پایا گیا تو وضو ٹوٹے گا، ورنہ جو ہے وضو نہیں ٹوٹے گا۔ بعض اوقات آنکھیں آ جاتی ہیں بیماری کے سبب اور آنکھوں میں سے آنسو نکلتے ہیں، تو اس حالت میں وضو کے بارے میں کیا حکم ہوگا؟
آنکھوں سے مسلسل آنسو بہنا، یعنی دکھتی آنکھ سے جو آنسو بہ جاتا ہے، کہ باوجہ مرض جو آنسو آنکھ سے نکلتا ہے اس سے وضو ٹوٹ جاتا ہے، تو اب مسلسل اس طرح آنسو بہ رہے ہیں تو اب کس طرح وہ وضو کرے اور کس طرح نماز ادا کرے، تو اس بارے میں شریعت نے ہماری رہنمائی فرمائی اور حکم یہ ارشاد فرمایا کہ نماز کا جو ایک وقت ہے اس وقت کے اندر ہمیں یہ پرابلم ہے، ہمیں یہ مسئلہ ہے کہ اب ایک ایسی رکاوٹ ہمارے پاس آ گئی ہے جس کی وجہ سے ہم وضو مکمل نہیں کر پا رہے ہیں۔ اگر وضو کرتے بھی ہیں تو وہ آنکھ سے آنسو بہنے کی وجہ سے وضو ٹوٹ جاتا ہے، تو اب نماز کا پورا وقت اگر اس ہی حالت میں گزر گیا کہ ہم فرض نماز بھی ادا نہ کر سکے، یعنی بار بار اس نے وضو کرا اور نماز ادا کرنے کی کوشش کی مگر وہ فرض نماز بھی ادا نہ کر سکا، اگر اس طرح کا مرض کسی کو ہے کہ وہ کوشش کرتا ہے اور فرض نماز جو ہے وہ ادا نہیں کر پاتا، اس کو وہ مرض جو ہے وہ عارضہ جو ہے لاحق ہوتا ہے اور وہ وضو اس کا ناقص کر دیتا ہے، وضو توڑ دیتا ہے، تو اب شریعت نے یہ حکم دیا، اس کو یہ اجازت دی کہ اب یہ ایک وقت ایسا گزر گیا نماز کا پورا وقت، جیسے کہ اب ظہر کی نماز ہے تو ظہر کا ابتدائی وقت سے لے کے انتہائی وقت تک، تو اس پورے وقت کے دوران یہ با طہارت با وضو ہو کر فرض نماز بھی ادا نہ کر سکا، اتنا موقع بھی اس کو نہیں ملا کہ یہ فرض نماز ادا کرے، تو اب شریعت نے اس کو کہا کہ یہ شرن معذور ہو گیا، اور معذور کے احکام بیان کیے مزید، اور پھر اس کو یہ رخصت ملی کہ اب اس کو یہ اجازت ہے کہ اب یہ اس ہر نماز کے وقت میں ایک بار وضو کرے گا، اور اس ایک بار وضو کرنے سے جس مرض کی وجہ سے اس کو یہ رخصت ملی تھی اب اس مرض کی وجہ سے جو ہے اس کا وضو نہیں ٹوٹے گا، یعنی اس کے وضو کے ٹوٹنے کا حکم نہیں دیا جائے گا، اب اس کو شریعت نے شرعی معذور قرار دیا، جبکہ یہ بات ثابت ہو چکی اور ثابت ہونے کا طریقہ بھی بیان کیا، تو اس کو شرعی معذور کہا، تو ایسے شخص کے لیے جب یہ طریقہ یہ صورت ہو تو اب وہ ایک مرتبہ وضو کرے گا
پورے وقت میں، جتنی چاہے نمازیں پڑھ لے،
جتنی چاہے
اس سے، اور معذور شرعی سے یہی مراد ہے۔ اگلا سوال بھی اسی سے متعلق تھا، میں اس کو کنٹینیو کر دوں کہ یہ جو آپ نے بیان کیا کہ اس کا آشوب چشم ہے، آنکھیں دکھتی آنکھ سے اتنا پانی بہ رہا ہے کہ پوری نماز کا وقت گزر گیا، اس کو اتنا بھی وقت نہ ملا کہ وہ وضو کر کے فرض نماز ادا کر لیتا، تو اب وہ شرعی معذور ہو گیا، تو یہ معذور شرعی ہونا اسی کے ساتھ خاص ہے یا کسی اور وجہ سے بھی ایسا ہو؟ کیونکہ قطروں کی بیماری بعضوں کو ہوتی ہے، پیشاب کے قطرے بار بار آتے ہیں، اسی طرح ریح کا مرض ہوتا ہے، ہوا خارج ہو جاتی ہے، تو اب کیا اس کے علاوہ بھی اس طرح کا کوئی عذر پایا جائے تو اس کے لیے بھی یہی رخصت اور یہی حکم ہوگا؟
اس میں عموماً دو طرح کی غلطیاں لوگ کرتے ہیں، एक गलती तो ये करते हैं कि बाज लोग बेचारे परेशान हो जाते हैं और बाज औकात इबादत छोड़ देते हैं, नमाज छोड़ देते हैं, और वो परेशान इस वजह से होते हैं कि हमें ये मसला है, हम किस तरह वजू करें, हम तो पाक ही नहीं रहते तो नमाज कैसे पढ़ेंगे। तो ये होता है। दूसरा ये होता है कि बाज नादान ऐसे होते हैं वो समझ ही नहीं पाते कि आया कि हमें शरीयत ने रुख्सत दी है या नहीं दी, तो वो बाज औकात नापाकी की हालत में नमाजें पढ़ते रहते हैं और अपने आप को शरई माजूर ही समझते हैं कि हमें शायद शरीयत ने इजाज़त दे दी है और अब हमें वज़ू बनाने की मज़ीद हाजत नहीं। तो ये दो गलतियां उन लोग करते हैं और दोनों ही बातें गलत है कि नमाज को छोड़ देना ये सोचते हुए कि जनाब मैं किस तरह नमाज अदा करूं। अल्हम्दुलिल्लाह शरीयत ने तमाम अहकाम बयान किए हैं और
इजाज़त की सूरत वो जो आपने बयान की
जी,
अशोब चशम का मसला हो या वाकई
जी वो भी मैं आज करता हूँ कि
का मसला हो या री वगैरह का मसला जी,
कोई भी नाकिस वज़ू है, हर वो चीज़ जिससे वज़ू टूट जाती है, खून का जारी होना है, मुसलसल खून जारी रहता है, कोई ऐसा ज़ख़म है जिससे पीप जो है जारी रहती है, कह आती है, दस्त मुसलसल जारी रहते हैं, या किसी जगह आँख से मतलब पानी बहता है, कान से पानी बहता है,
औरत के लिए इस्तेहाज़े का मर्ज है
जी हाँ, तो इस तरह का कोई भी मसला है जिससे वज़ू टूट जाता है, तो अब सूरत यही बयान करी कि वो जो नमाज नहीं पढ़ रहा वो भी इस चीज़ को समझे
सही।
और जो खुदा ना खास्ता बेवजू नमाज पढ़ रहा है, बेतहारत नमाज पढ़ रहा है, वो भी इसको समझे, और उसके लिए तो मतलब ये मसाइल सीखना बहुत ज़रूरी है। और माजूर के अहकाम में उमूमन लोग गलती कर जाते हैं,
तो इंशाल्लाह पहली बात उलमा से मरबूत रहेंगे जैसा कि आपने बयान फरमाया। अब ये इतना मुश्किल है नहीं लेकिन इसको मुश्किल समझ लिया है कौम ने, मतलब जो सवाल बकसरत आते हैं उससे ऐसा लगता है, जबकि वही सवाल करने वाला बहुत सारी पेचीदा चीज़ें समझ ही चुका होता है और दुनियावी मामलात के अंदर भी। तो माधुर शरी का मसला भी कोई इतना बहुत ज़्यादा पेचीदा नहीं, आसान लफ्ज़ों में हमारे इस्लाम भाई ने बयान किया। मज़ीद भी इसकी वजाहत है, आपको मैं मदनी मशवरा पेश करूँगा कि अमीर अहले सुन्नत दामत बरकातुहुमुल आलिया की जो ये किताब है नमाज के अहकाम, बहुत ही प्यारी किताब है और इसमें सबसे पहला रिसाला ही वुजू का तरीका है। इसके अंदर इंशाअल्लाह अज़्ज़ल आपको माजूर के अहकाम लिखे हुए मिल जाएंगे। एक मरतबा पढ़ने से सुनने से हो सकता है कि आपको याद ना रहे, आप इसको बार बार पढ़ें। बाद वक़्त वसवसों का भी लोग शिकार होते हैं, हालांकि ऐसा उज्र होता नहीं लेकिन वो वसवसों का शिकार होते हैं, तो उसका भी इसके अंदर हल लिखा हुआ है कि जिसको बहुत ज़्यादा वसवसे आते हैं कि पता नहीं मेरा वुजू है या नहीं, पता नहीं मेरा वुजू है या नहीं, वक्त थोड़ा लंबा हो गया गुजर गया, वजू था लेकिन वक्त थोड़ा ज़्यादा गुजर गया, तो अब इस वसवसे का शिकार हो जाते हैं कि पता नहीं यार मेरा वजू बाकी भी है या नहीं। तो इस तरह के जो मसाइल का शिकार होते हैं उनके लिए भी रहनुमा इस किताब में मौजूद है। मकतबतुल मदीना के किसी भी बस्ते से आप ये किताब हासिल कर सकते हैं, और मेरे वो इस्लामी भाई जो फिज़िकली मकतबतुल मदीना तक बस्ते तक रसाई नहीं रखते, दावत इस्लामी की वेबसाइट को इस्तेमाल करें, www.dawatislami.net, यहाँ पर लाइब्रेरी में आपको इंशाअल्लाह अज़्ज़ा वजल ये किताब मिल जाएगी और इंग्लिश के अंदर ट्रांसलेशन भी इसके मौजूद है। लॉज ऑफ सलाह के नाम से ये किताब आपको इंशाअल्लाह ट्रांसलेटेड मिल जाएगी। जो इंग्लिश पढ़ना जानते हैं, शौक़ रखते हैं, या आप किसी ऐसे को जानते हैं कि जो उर्दू नहीं समझता, उसको आप इंग्लिश की जो किताब है वो आप पेश करें, अल्लाह तबारक व ताला ने चाहा तो आपके वसवसों की भी काट होगी, आपके मालूमात में भी इजाफा होगा। उसके साथ साथ आपको एक और भी मदनी मशवरा पेश करता चलूं कि अमीर अहले सुन्नत दामत बरकातुहुमुल आलिया ने वुजू का अमली तरीका करके हमें दिखाया है, और दावत इस्लामी के शाती इदारे मकतबतुल मदीना ने उसकी VCD भी जारी कर दी है। बहुत ही प्यारा और आसान अंदाज पर अमीर अहले सुन्नत दामत बरकातुहुमुल आलिया ने हमें प्रैक्टिकली वुजू करके समझाया है, और उसके साथ साथ ज़िमनन मुबल्लिग ने सवालात भी किए हैं, आपने कोई फेल किया तो उसके बारे में सवाल किया कि यह आपने क्यों किया, तो बहुत दिलचस्प और आसान तरीके में वो VCD मौजूद है। वुजू का तरीका इसी नाम से है, आप मकतबतुल मदीना से ये VCD ज़रूर हासिल करें, खुद देखें, बल्कि सब घर वालों को जमा करके अपने बच्चों को बिठा कर ये VCD कम अज़ कम एक मरतबा देखने की ज़रूर नीयत फरमा लें। इंशाअल्लाह अज़्ज़ा वजल आपकी वो रहनुमाई होगी कि आपको अंदाज़ा होगा कि इस कदर हम गलतियों में मुबतला होते थे और ये मामूली सा काम करने से हम इतना ज़्यादा सवाब कमा सकते थे। इंशाअल्लाह अज़्ज़ा वजल ये अमीर अहले सुन्नत दामत बरकातुहुमुल आलिया की VCD मदनी चैनल पर बारहा इसको नशर किया गया है, चलाया गया है। अलबत्ता आप दावत इस्लामी की वेबसाइट से भी इस वीसीडी को हासिल कर सकते हैं, जो आपके वेबसाइट का एड्रेस बताया। इंशाअल्लाह अज़्ज़ा वजल इस वीसीडी को देखने से आपको वुजू से मुतालिक बहुत ज़्यादा मालूमात हासिल होंगी। मेरे प्यारे मीठे इस्लामी भाइयों, वुजू से मुतालिक मसाइल तो बेशुमार हैं, बहुत सारे हैं। नवाकिज़ वुजू क्या हैं, मुस्तहब्बात क्या हैं, फिर हर नाकिज़ वुजू की अपनी एक तफसील है, फ़राइज़ वुजू की अपनी एक तफसील है, सुनन वुजू की एक अपनी तफसील है, मुस्तहब्बात की अपनी तफसील है। अलबत्ता आपको ये मैं अर्ज़ करता चलूँ कि हम इस सिलसिले में तो तमाम मसाइल का इहाता करना ज़ाहिर है कि मुश्किल है। आप इस किताब को हासिल करेंगे, पढ़ेंगे, इसी तरह बाहर शरीयत भी आप मुताला कर सकते हैं। जहाँ कहीं आपको मसला समझने में दुश्वारी हो तो अहले इल्म से, उलमा से आप राबता करें। अल्लाह तबारक व ताला हम सबको अमल का जज्बा नसीब फरमाए, इल्म दीन हासिल करने की तौफीक अता फरमाए। आपसे इजाज़त चाहते हैं। सल्लु अलल हबीब सल्लल्लाहु तआला अला मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम।